अधुरा कुरा दुई दिनसम्म प्रशान्त चित्तदिनको भेट हुँदैन। तेस्रो दिन बिहान प्रवचन समयमा देखा दिएको हुन्छ तर कुराकानी हुँदैन। जति समय लम्बिँदै चिप्लेकी राजै घस्रिँदै जान्छ, मार्थाको मनमा पनि कृतज्ञता ज्ञापन गर्ने तिर्सना बढ्दै जान्छ। दिनभर तिनी आकुल व्याकुल हुन्छन्। रात्रि भोजनपछि मैचाङको आँखा चलाएर तिनी आदिगृह पुग्छिन्। प्रशान्त ढोकामा उभिएर तिनी सुस्तरी बोलाउँछिन्। भित्रबाट कुनै आवाज सुनिँदैन। मार्था भित्र पस्छिन्। कता कताबाट आएर बिन्दु तिनको खुट्टामा लुटपुटिनै थाल्छे। ए बिन्दु, खै तेरो आदिगुरु? मार्था सोध्छिन्। बिन्दु तिनको सारीको पारी मुखले समातेर तान्दै आदि आरोग्यशालातिर लान्छे। एक अज्ञात भएर घृणाभावले तिनको मन सिरिङ्ग्याउन थाल्छ। तर बिन्दुको उत्साहको प्रतिकार गर्न पनि तिनलाई निको लाग्दैन। आदि आरोग्यशालाको ढोकामा पुगेपछि बिन्दु तिनको सारीको पारी छोड्छे र भित्रपट्टि डगुर्छे। मार्थालाई कस्तो कस्तो अनुभूति हुन्छ। बस्ती प्रवेश गरेपछि मार्था पहिलोपल्ट यता मडिएकी हुन्छन्। आदिमाता, हार्दिक स्वागतम। आदि आरोग्यशालाको प्रमुख सेवी डाक्टर आनन्द ढोकामा आई प्रणाम गर्छ। साथमा दुईजना परिचारिकाहरू नर्ससहित हामी सबै आदिमाताको प्रतीक्षामा थियौँ, हामी धन्य भयौँ। मार्था मुसुमुसु हाँस्दै भित्र पस्छिन्। तिनलाई यहाँ पनि आफ्नो महत्त्व उद्घाटित भएकोमा हर्ष लाग्छ। तर मनमा तिनी दलदलमा फसेँ भनी ठान्छिन्। ढोकासँग जोडिएको कोठा मझौला श्रेणीको, झ्वाट्ट हेर्दा केही अस्तव्यस्त जस्तो देखिन्छ। कोठा औषधोपचारका सामग्रीले भरिएको हुन्छ। मार्था तीक्ष्ण गन्ध महसुस गर्छिन्। तपाईँ कहिलेदेखि यहाँ हुनुहुन्छ? मार्था युवा डाक्टरलाई सोध्छिन्। स्थापना समयदेखि नै म सेवामा छु। डाक्टरीको अध्ययन कहाँ गर्नुभयो? एमबीबीएस मैले युकेमा गरेँ, त्यसपछि केही वर्ष काठमाडौँमा प्र्याक्टिस गरेँ, पछि लेप्रोसी सम्बन्धी विशिष्ट अध्ययन मैले युएसएमा प्राप्त गरेँ। काठमाडौँमा प्र्याक्टिस नचलाइकन यस अनकन्टा ठाउँमा आउनुभयो कसरी? मार्था मुसुका हाँस्दै अर्को प्रश्न गर्छिन्। म आदिगुरुको सद्प्रेरणाले यहाँ आइपुगेँ। डाक्टर आनन्द बालसुलभ हाँसो हाँस्छ। प्र्याक्टिस मेरो राम्ररी चलिरहेको थियो, अथवा म सहरमा रोगोपचार गरेर खुब रुपियाँ पैसा कमाइरहेको थिएँ। अचानक आदिगुरुसित भेट भयो। उहाँले भन्नुभयो, तपाईँ मेरो दृष्टिमा एक सफल डाक्टर होइन, मिस्त्री हुनुहुन्छ। जसरी मिस्त्रीले गाडीको उपचार गर्छ, त्यसरी नै तपाईँ मान्छेको उपचार गर्नुहुन्छ। के डाक्टर भनेको एक मिस्त्री हो? मेरो विचारमा सफल डाक्टर उही हो जसले शरीरको होइन अस्तित्वको उपचार गर्छ। आदिमाता, मेरो अहङ्कारलाई नराम्ररी ठेस लाग्यो। केही दिनपछि मैले अनुभव गरेँ कि म भित्र एक नयाँ अहङ्कारले जन्म लिएको छ। यो बेलादेखि मैले आफूलाई गुरुचरणमा अर्पित गरेँ। मार्था आदिमाताका गरिमापूर्वक कुरा सुन्छिन्। करुणाको सजीव मूर्ति चाहिँ मुस्काउँदै परिचारिकाहरू काममा फर्किसकेका हुन्छन्। अहिले यहाँ कतिजना डाक्टर र नर्सहरू छन्? मार्था फेरि जिज्ञासा प्रकट गर्छिन्। जम्मा 8 डाक्टर र 20 नर्सहरू। डाक्टर आनन्द जानकारी दिन्छ, बस्तीमा केही व्यक्ति यस्ता पनि छन् जो गुरु प्रेरणाले स्वैच्छिक सेवा गर्न आउँछन्। संख्या थोरै छ तर गुणात्मक छ। लेप्रोसी बाहेक अन्य रोगोपचार गर्नुहुन्न तपाईँहरू? अवश्य गर्छौँ। नियमित र सामान्य स्वास्थ्य उपचारका लागि हामी आवास गृहहरूमा नै जान्छौँ। ए, मार्था कुरा बुझेर टाउको हल्लाउँछिन्। बिन्दु भित्रपट्टिको कोठाबाट दगुर्दै आएर फेरि सारीको पारी तान्छे। मार्थालाई अभिप्राय थाहा हुन्छ तर पनि सोध्छे, के बिन्दु? आदिगुरु आरोग्य कक्षमा हुनुहुन्छ त्यसैले होला, डाक्टर आनन्द सहज अनुमान लाउँछ। ल, म जाँदैछु, गइराख। मार्था बिन्दुलाई कुरा सुनाउँछिन्। बिन्दु फेरि दगुर्दै कोठामा बस्छे। मार्था समय लिँदै अन्य एक दुई कोठा चार्छिन्। बीचबीचमा उत्सुकतावश वा औपचारिकतावश प्रश्नहरू पनि गर्छिन्। कता कता तिनलाई प्रशान्त स्वयं स्वागतार्थ सामुन्य उपस्थित हुनेछ भन्ने आशा लाग्छ। तर आशा ओइलाएर झर्नुभन्दा पहिले डाक्टर आनन्द तिनलाई आदि आरोग्य कक्ष पुर्याइदिन्छ। रोगीहरूलाई राखिने यो कक्ष सामान्यतः अस्पतालको जनरल वार्ड जस्तै फराकिलो हुन्छ। मार्था आरोग्य कक्षको ढोकामा उभिएर सरसर्ती कोठाको निरीक्षण गर्छिन्। तिनलाई भित्र जाने आँट आउँदैन। खै त, म प्रशान्तलाई देख्दिनँ, मार्था निराश हुन्छिन्। आदिगुरु अर्को खण्डमा हुनुहुन्छ होला। आरोग्य कक्षमा दुई खण्ड छन्। यस खण्डमा सामान्य रोगीहरूलाई राखिने गरिन्छ, यिनीहरू श्रम कार्य पनि गर्छन्। अर्को खण्डमा असाध्य रोगीहरू छन्, अत्यन्त गम्भीर प्रकृतिका। मार्था केही कदम भित्र पस्छिन्। यसबीच कोडीहरू ध्यान आकर्षित हुन्छन्। उनीहरूलाई सहजानुभूति हुन्छ। कक्षमा उभिरहेकी सुन्दरी युवती नै आदिमाता हुन्। छेउको एक रोगी आफ्नो कोडग्रस्त हात जोडेर प्रणाम गर्छ। आदिमाता जय जय होस्। मार्था कोडीको अभिवादन स्वीकार गर्छिन्। त्यसपछि त्यहाँ जय जयकारको आँधी तुफान चल्छ। आदिमाता जय होस्, उद्धार गर्नुहोस्। कोडीहरू भावोत्तेजनाले पागल जय भन्छन्। मार्था हतप्रभ हुन्छन्, आतंकित हुन्छन्। पहिलोपल्ट तिनलाई आफ्नो करिश्मायुक्त व्यक्तित्वको जादुदेखि साह्रै नै चर्को वितृष्णा हुन्छ। व बन्धुहरू शान्त हुनुहोला। आदिमाता हामीलाई आशीर्वाद दिन पाल्नुभएको त्यसैले शान्त भइदिनु होला। डाक्टर आनन्द परिस्थिति र मनस्थितिको बीचमा उभिन आउँछ। कोडीहरूको पागलपन शान्त हुँदै जान्छ। आदिमाता पाल्नुहोस् अर्को खण्डमा लैजाने अभिप्रायले डाक्टर आनन्द तिनलाई बाटो देखाउँछ। मार्ता निर्जीव भइहाल्छिन्। केही कोडीहरू दमित र अस्पष्ट आवाज निकालेर रुन थाल्छन्। मार्ता तिनीहरूलाई करुणामय ममतामय दृष्टिले हेर्दै अभय प्रदान गर्न सक्दिनन्। उल्टो तिनी नदेखे चाहिँ गरी अघि बढ्छिन्। आरोग्य कक्षको यो खण्ड र अर्को खण्डबीच एउटा सानो कोठा हुन्छ। कोठाको सामान्य स्थिति हेर्दा मार्थालाई लाग्छ यो ड्युटी नर्सहरू बस्ने कोठा हो। त्यहाँ पुगेपछि तिनी केही स्वस्थ हुन्छन्। तिनलाई एकछिन त्यहीँ स्वस्थ्याउन मन लाग्छ तर डाक्टर आनन्द अर्को खण्डमा प्रवेश गर्ने ढोका उगार्छ। आदिमाता फाल्नुहोस्। मार्था निरुपाय भई आफूलाई सकभर सम्हालेर ढोकामा उभिन पुग्छिन्। तिनका आँखा अगाडि प्रशान्त मुस्कुराइरहेको हुन्छ। अनायासै तिनी पनि मुस्कुराउँछिन्। ठिक यही बेला ढोका छेउको असाध्य रोगी तिनलाई देखेर आर्तनाद गर्दै कस्रिन थाल्छ। आदिमाता म मर्न चाहन्न, मलाई बचाउनुहोस्। कोडले फतक्क गलेका हातखुट्टा, विकृत शरीर र अनुहार भएको महाकोडी कस्रिँदै आएको देख्दा मार्थालाई साह्रै घृणा लाग्छ। तर त्यसभन्दा बढी तिनी आतंकित हुन्छन् र ढोकाबाट बाहिर निस्कन्छन्। डाक्टर आनन्द कोडीलाई सम्झाउन थाल्छ तर ऊ आदिमाता आदिमाता भन्दै चिच्चाइरहन्छ। प्रशान्त सानो कोठामा निस्कन्छ। मार्था डरले कामदै ठिङ्ग उभिरहेकी हुन्छन्। आदिमाता म पुत्रको तर्फबाट क्षमा चाहन्छु, आतंकित हुनुभएको भए अन्यथा त्यस रोगी पुत्रको उद्देश्य कसैलाई पनि भयभीत पार्नु थिएन। प्रशान्त फिस्स हाँस्छ। मार्था केही बोल्दिनन्, मात्र त्यस कोडीले आर्तपुकार गरेको सुनिरहन्छन्। असह्य भएपछि प्रशान्तको छातीमा मुख लुकाएर सुकसुकाउन थाल्छन्। प्रशान्त बिस्तारै तिनको केश राशि सुमसुमाइदिन्छ। परिणामस्वरूप जीवनका सबै पीडाहरू आँसु बनेर पोखिन थाल्छन्। रातभर तिनलाई निद्रा लाग्दैन। एक अन्तर्वेदनाले शोकाकुल भई ओछ्यानमा उल्टी उल्टी फेरिरहन्छन्। घरिघरि तिनको आँखा अगाडि त्यस कोडीको अनुहार नाच्न थाल्छ। तिनको अन्तःकरणमा कोडीको आर्तपुकार प्रतिध्वनित भइरहन्छ। आदिमातामा मर्न चाहन्न, बचाउनुहोस्। प्रेम वा सानुभूतिको बदलामा तिनलाई अहिले पनि घृणा अनुभव हुन्छ। खाटोमुनि थुकेर तिनी कोडीलाई बिर्सने चेष्टा गर्छिन्। मानवताको शिलान्यास कोडी खानामा आउनुपर्छ। तिनी प्रशान्तलाई उसको बाढीसहित सम्झाउन पुग्छिन्। प्रशान्त, म एक साधारण कमजोर नारी हुँ। म सिर्फ तिमीलाई प्रेम गर्न आएकी हुँ। एउटा सानो घर, सुखी घर बसाउन चाहन्छु। म विश्वव्यथा बोक्न सक्दिनँ। अनायास तिनको अन्तर्मनमा आत्मनिवेदनको छाल उठ्छ। तिनी अनियन्त्रित हुन्छन्, सुकसुकाउन थाल्छिन्। आदिमाता, मैचाङको छिड आवाज सुनिन्छ। मार्था कोल्टी फर्केर हेर्छिन्। ढोगानी र मैचाङ झोक्राइरहेकी हुन्छ। किन नसुतेकी अहिलेसम्म? मार्था नियन्त्रित हुन्छन्। राम्ररी भोजन पनि गर्नु भएन आज। मैचाङ प्रश्नको जवाफ नदिकन कुरा गर्छे। मार्था एकछिन सोच्छिन् तर सोचेको कुरा नभनिकन बोल्छिन्, जाऊ सुत, रात धेरै गइसक्यो। मार्थाले भित्तातिर कोल्टी फेरेपछि पुनः वार्तालापको सम्भावना समाप्त हुन्छ। तिनी तन्मनले निदाउने प्रयास गर्छिन्। तिनको यो भगीरथ प्रयास कतिखेर सफल हुन्छ थाहा हुँदैन। आधा रातमा हातखुट्टा तनक्क तन्काएर थकित कोल्टी फेर्दा तिनलाई कसैले सुस्तरी बोलाइरहे जस्तो लाग्छ। आधिमाता, आधिमाता, आधिमाता। तिनलाई कोडीको स्मरण हुन्छ। कोडी कस्रिँदै आफूतिर आइरहे जस्तो लाग्छ। तिनी कहालिन्छन् तर मुखबाट आवाज निस्कँदैन। भाग्ने चेष्टा गर्छिन् तर खुट्टा पटक्कै सर्दैन। तिनी नराम्ररी निसासिन्छन्। आधिमाता, आधिमाता। आवाज फेरि सुनिन्छ। तिनी झस्किएर आँखा उगार्छिन्। कुरूप नारी मैचाङ ओछ्यानमा बसिरहेकी देखिन्छ। पुत्री के भयो? तिनी सोच्छिन् सशङ्कित भएर। आदिमाता, आदिश्रमशालाबाट मानिसहरू आएका छन्। किन, कति बज्यो अहिले? 2 बज्यो। यति राति नसुतिकन? पोखराको दसैँ बजारमा पुग्न आधा रातमा हिँड्नुपर्छ। बिक्री गर्ने सामानहरू थुप्रै होलान्। ए, म पनि जान्छु भनेकी थिएँ। मार्था जुरुक्क उठ्छिन्, केश राशि त हलाउँछिन्। तर आदिगुरुलाई सोध्नुपर्ने हो कि? हजुरले के सोध्नुपर्छ र? तैपनि म बोलाइदिउँ, भइहाल्यो, म आफै जान्छु। मार्था ओछ्यानको न्यानोपना परित्याग गर्छिन्। जागर चलाएर हातमुख धुने आदि अत्यावश्यकीय कार्यमा मन लाउँछिन्। बिना कुनै निर्देशन कुरूप पुत्री आगन्तुक प्रतीक्षारत व्यक्तिहरूलाई आदिमाता तयार हुँदै हुनुहुन्छ भन्ने शाहवर्धक सूचना दिन पुग्छ। करिब 15 मिनटको समयावधिमा मार्था तयार हुन्छन्। आदिमन्दिरको विशाल कक्षमा प्रवेश गर्दा प्रशान्तसहित सबै शिरोनत गरी तिनको स्वागत गर्छन्। आदिमाता, श्रमकारी हाम्रो अनिवार्य क्रियाकलाप हो। पुत्रपुत्रीहरूको श्रम र हस्तकौशलद्वारा उत्पादन गरिएका सामानहरूमा बस्तीको अर्थव्यवस्था आधारित छ। खेतबारीको उब्जनीमा हामी आत्मनिर्भर छौँ। निश्चय पनि हाम्रो अर्थव्यवस्था अविकसित छ तर अपर्याप्त छैन। आदिमाताले अभिरुचि लिनुभएकोमा हामी श्रमिकहरू अत्यन्त आभारी छौँ। प्रशान्त मन्द मन्द मुस्कुराउँदै सबैका लागि कर्णप्रिय अभिव्यक्ति पोख्छ। मार्था आदिमाताको गरिमासहित मुस्कुराउँछिन्। अघिल्लो रात आदि आरोग्यशालामा घटित दुर्घटना बिर्सिन्छिन्। करिब 2:30 बजेसम्म मार्था सहित 50 जनाको दल, जसमा बिन्दु पनि सामेल हुन्छे, बस्तीबाट निस्केर पोखरा लाग्छन्। आदिगुरु प्रशान्त मूल ढोकासम्म आई सबैलाई विदा गर्छ। मार्थाको मनमा प्रशान्तलाई पनि जाउँ भन्ने हार्दिक अभिलाषा छ। तर पुत्रपुत्रीहरूको समुपस्थितिमा अभिलाषा प्रकट गर्ने आँट आउँदैन। अलिकति खिन्न हुँदै तिनी बिन्दु सँगसँगै अघि लाग्छिन्। आधा रात, वातावरण जाडो हुन्छ, सिरिटोको सामान्य झोका चलिरहन्छ, आकाशमा चन्द्रमा देखिँदैन, तर बाटोमा हिँड्नेहरूको लागि उज्यालो अपर्याप्त हुँदैन। टाढा टाढासम्म शारदीय उज्जवलतामा पहाडहरू, खेतहरू, घरहरू र नागबेरी बाटाहरू सुस्पष्ट देखिन्छन्। मार्ता चाँडो चाँडो हिँड्छिन्। मनको खिन्नता हराउँदै जान्छ। सुनसान रातमा हिँड्दा तिनलाई एक नयाँ किसिमको आनन्दानुभूति हुन्छ। पुत्रपुत्रीहरू आदिमाताको गति बमोजिम नियन्त्रित हुँदै हिँड्छन्। त्यस दलमा आदि श्रमशालाको नाइकेसहित सबैले एक एकवटा भारी बोकेका हुन्छन्। मार्ता तिनीहरूलाई छक्क पार्न झन्झन चाँडो हिँड्न थाल्छिन्। आदिमाता थाक्नुहोला, त्यसरी नहिँड्नुहोस्। धेरै समयसम्म सोच विचार गरेपछि श्रमशालाको नाइकेले चेतावनी दिनु आफ्नो कर्तव्य सम्झन्छ। आदिमाताको तर्फबाट जमुना खिति त्यहाँ हाँसिदिन्छे, साथ कुरूप नारीले दिन्छे। पुत्र म 6 महिनापछि हिँड्दैछु, कति पनि थकाइ लागेको छैन, उडुहुँडु जस्तो लागेको छ। मार्था स्पष्टीकरण दिन्छन्। नाइकेको तर्फबाट जमुना फेरि खिति त्यहाँ हाँसिदिन्छे, साथ कुरूप नारीले नै दिन्छे। आदिमातालाई लडाईँमा मान्छे काटेको कुरा सुनाउनुहोस् न काका, जमुना फेरि खिति त्यति गर्छे। लडाईँमा मार्थालाई कुरा रुचिकर लाग्छ। हजुर, दोस्रो महायुद्धको समयमा म ब्रिटिस आर्मीमा कप्तान थिएँ। नाइके लाज मान्छ। मतलब तिमी भूतपूर्व सैनिक नै हौ। मार्थालाई ऊ भूतपूर्व सैनिक जस्तो मात्र नभएको मजा लाग्छ। सुनाउ पुत्र, चाँडो सुनाउनुहोस् न काका। चुर्बुले जमुनालाई ढिलाइ मन पर्दैन। आदिमाताको कुरा काटेर फेरि खिति त्यति गरेर हाँस्न थाल्छ। मान्छे काटेको कुरा के सुनाउनु? नाइके मस्किँदै कुरा गर्न थाल्छ। त्यसबेला म रङ्गुनमा तैनात थिएँ। हाम्रो रेजिमेन्टमा मानिसहरू र सामानहरूको कमी थियो। रेजिमेन्ट जर्नेलले आर्मी चिफ जर्नेलसहित केही इन्फेन्ट्री आर्टिलरी माग गरिरहेको थियो। हामी सहायता पर्खिरहेका थियौँ, सुरक्षात्मक स्थिति धारण गरिरहेका थियौँ। एक दिन राति अचानक जापानीहरूले हमला गरे। म फ्रन्ट लाइनमा थिएँ। रातभरि गोली हनाहान भयो, सयौँ सैनिक मरे, घाइते भए। बिहानसम्ममा दुवैतर्फका गोलीघटा सिद्धिए। जापानीहरू सङ्गीत तेर्स्याएर आइलागे। हामी खुकुरी समातेर जाइ लाग्यौँ। छप्प छप्प गरी 10-12 जना जापानीलाई काटेँ मैले। आयो गोर्खाली भन्दै नसै लाग्दो रहेछ मान्छे छप्काउन थालेपछि। चुर्गुले जमुना खिति त्यति हाँस्य विषयमा 150 जवान जापानीहरू मुला झैँ काटिए। मैले बहादुरीको तकमा पाएँ, तर मेरो मन जापानीहरूको रगतको खोला देखेपछि विरक्ति नै थाल्यो। लडाइँ सिद्धिएपछि म नाम काटेर भागेँ। मलाई पछुतो पर्यो। वर्षौँसम्म म पछुतोको आगोले जलिरहेँ। सौभाग्यवश एक दिन मैले आदिगुरुको दर्शन पाएँ। उहाँले भन्नुभयो, पुत्र तिमीले मान्छे नकाटेको भए तिमी आफै काटिन्थ्यौ। यो इतिहासको परिणति हो। इतिहास बदल्ने महाकार्यमा मलाई साथ देऊ, दुःखमा पनि सार्थकता प्राप्त हुनेछ। म गुरुचरणमा समर्पित भएँ। त्यसपछि नौराडाबाट झरेर सुईखेतको विस्तृत फाँडची छोल्दै हेम्जा गाउँ हुँदै यामदी खोला तर्दा काउडाँडा पछाडिपट्टिबाट सूर्य उदाउन थालिसकेको हुन्छ। पहिले रातो रातो उज्यालो उज्यालो देखिन्छ। त्यो रक्तिम आभा बिस्तारै माथि सर्दै पूर्वाकाशमा विस्तारित हुन्छ। त्यसपछि घामको पहिलो किरण अन्नपूर्णका टाकुरामा पर्छ। यामदी खोला तरेर जौबारीमा आइपुगेपछि बल्ल माछा पुस्रेको टाकुरामा घाम परेको देखिन्छ। पोखरा आइपुग्छ। नाइकेको हिसाब किताब बमोजिम सोचेभन्दा धेरै छिटो पोखरा आइपुगेको हुन्छ। ऊ आदिमाताको तारिफमा पुल बाँधिदिन्छ। मार्था हृदयदेखि प्रसन्न हुन्छन्। बतासे चौतारा आइपुग्छ। त्यहाँ अडिएर मार्था केही बेर सुस्ताउँछिन्। तिनलाई आनन्ददायक थकाइको अनुभूति हुन्छ। चौतारोको अर्कोपट्टि सयौँ भेडा चाङ्रा चरिरहेका हुन्छन्। मार्थाको मन आह्लादित हुन्छ। यसबीच नाइके केही व्यक्तिसित कहाँ पसल थाप्नु बेस होला भन्ने सम्बन्धमा विचार विमर्श गर्छ। अन्य सबै व्यक्ति भारी बोकी बोकी निर्देशको प्रतीक्षा गर्छन्। आदिमाता टुँडीखेलको पूर्वी छेउ बजार पस्ने मुखैमा बस्नु उपयुक्त होला भन्ने सल्लाह भएको छ। विचार विमर्शको समाप्तिपछि नाइके जानकारी दिन्छ। हुन्छ, सल्लाह बमोजिम काम गर। मार्था मुस्कुराउँदै बतासे चौताराबाट उठ्छिन्। सबै टुँडीखेलको मुख्य भूभागतर्फ बढ्छन्। पुरानो टुँडीखेलको नामले सुप्रसिद्ध हरियो चौर, जसको एकापट्टि हाईस्कुल र अर्कोपट्टि सेती खोलाको पाखो र गाईघाट जाने बाटो हुन्छ। बिहानीका प्रथम किरणहरू ओसिलो पारामा चम्चमाइरहेका हुन्छन्। मानिसहरूको आवाज जावत सुरु भइसकेको हुन्छ, तर दसैँ बजार राम्ररी लागिसकेको हुँदैन। थाक खोलातिरबाट बेच्न ल्याइएका भेडा चाङ्राहरू चौरको उत्तरपट्टि आफ्नो बथानमा चरिरहेका हुन्छन्। बेला बेला थकाली वा भोटे मालिक चर्को स्वरमा कराएर वा सिटी बजाएर भेडा चाङ्रा नियन्त्रण गरिरहेका हुन्छन्। छेउछाउका गाउँहरूबाट आएका गाउँलेहरू टुँडीखेलको बीचमा हल्ला मचाउँदै पसल थाप्ने काममा जुटिरहेका हुन्छन्। स्कुलतिरको लाइनमा पोखराका स्थानीय पसलहरूले मान्द्रो भकारीको अस्थायी घर बनाएर चिया पसल खोलेका हुन्छन्। प्रत्येक चिया पसलमा सेलरोटी र मिठाईहरू सजाएर राखिएका हुन्छन्। मिठाईहरूको स्वाद मानिसहरूले भन्दा बढी झिङ्गा माउरी र कमिराहरूले चाखिरहेका हुन्छन्। बरपिवलको चौतारीमा चुरेटाहरू सामान सजाएर आसन जमाएर बसेका हुन्छन्। मार्था त्यहाँको वातावरणदेखि आनन्द विभोर हुन्छन्। बरपिपलको चौतारी पछिल्लोतिर समीको सानो चौतारी हुन्छ। नाइकी आफ्नो दललाई त्यस चौतारीपट्टि लैजान्छ। आए आए बौला बौलीहरू आए। छेउछाउमा गाईको हल्ला हुन्छ। नाइके सहित दलका केही सदस्यहरू हल्ला सुन्छन् तर उपेक्षा गर्छन्। पसल थाप्ने व्यूहरचनामा तिनीहरू व्यस्त हुन्छन्। मार्था चौतारीमा बस्छिन्। समीका हाँगा र पातहरूमा कलिलो घामका किरणहरू अल्मलिरहेका हुन्छन्। त्यसैले मार्थालाई जाडो लाग्छ। आदिमाता, जमुनाको पछि लाग्नु ठिटो ऊ त्यही हो, मैचाङ खुसुको जानकारी दिन्छे। मार्था ठिटोलाई गहिरिएर हेर्छिन्। ठिटो जमुनालाई हेरिरहेको हुन्छ। ठिटोको अनुहार सामान्य हुन्छ, अनाकर्षक हुँदैन। मार्थालाई कता कता चिनेको अनुहार जस्तो पनि लाग्छ। जाउ त बोलाएर ल्याऊ, मार्था अराउँछिन्। मैचाङ जमुनाको ध्यान आकर्षित गर्दै ठिटोसित खुसखुस कुरा गर्छे। छिटो शर्माउँछ जमुना रिसले फुल्छे। पुत्र, तिम्रो नाम के हो? साह्रै अप्ठ्यारो मान्दै छिटो आफू सामु उभिन आएपछि मार्था प्रश्न गर्छिन्। प्रेममूर्ति छिटो जवाफमा नाम भन्छ। नामै प्रेम, कामै प्रेम, मैचाङ बीचमा टिप्पणी गर्छे। छिटो शर्मले रातो पिरो हुन्छ। मैले तिमीलाई दर्शन शिक्षणतर्फ देखेँ जस्तो लाग्छ। आदिमाता, म पुनर्विचार सत्रमा छु। विषय के हो? इतिहास। कहाँको? विश्वको इतिहास। यो धेरै राम्रो, मलाई पनि यो विषय प्रिय लाग्छ। आदिमाता, विज्ञान शिक्षणबाट माथि जाने नयाँ विद्यार्थीहरू विशिष्टता प्राप्त गर्ने उहाँ एकजना मात्र हुनुहुन्छ, मैचाङ जानकारी दिन्छे। पुत्र, तिमी जस्ता विद्यार्थीले नै आदिगुरुको महान कार्य पूर्ण गर्न सक्छन्। शिष्यहरू महान भए भने मात्र गुरु महान हुन्छ, मेरो हार्दिक आशीर्वाद छ। मार्था छिटोलाई आफूसँगै बसाल्छिन्। आदिमाताको प्रेमयुक्त वचन र व्यवहारले छिटो अभिभूत हुन्छ। उसका आँखाहरू थाहै नदिकन रसाउँछन्। ती रसाएका आँखाहरू थाहै नपाइकन जमुना भएतिर घुम्छन्। रिसले फुलिरहेकी जमुना आँखा जुत्नासाथ माथिल्लो पङ्क्तिले जिब्रोमा लटपटेका सबै कुरा सोहोरेर जमिनमा थुकिदिन्छे। नाइकेको बिउ रचना तयार हुन्छ। उस समी चौतारीबाट 10 कदमको फरकमा दुई समानान्तर काल्पनिक रेखा खिच्छ र दललाई दुई भागमा बाँडेर मुखामुख गरेर बसी पसल थाप्ने निर्देश दिन्छ। डोको, नाम्लो, गुन्द्री, मान्द्रो, भकारी जस्ता सामानहरू एक लाइनमा र अर्को लाइनमा राडी, पाखी आदि वस्तुहरू फिजाएर व्यवस्थित ढङ्गले पसल थापिन्छ। तिनीहरूको यो पसल थाप्ने क्रियाले वरिपरिका सबैको ध्यान आकर्षित पार्छ। चिया पसलहरू, चुरेटाहरू र फाट्टाफुट्टा आइपुगेका गाउँले विक्रेताहरू ठूलो चौतारीबाट रमिता हेर्न थाल्छन्। हेर हेर, बौला बौलीले पसल थाप्न कस्तो जानेका? उनीहरूको दुनियाँ अर्को छ। हावा फुस्केकाहरू भनेर के गर्नु? चाहिँ जो हातमा सिप राम्रोभन्दा अगथिला छैनन्। पुवर पनि आएका थिए। अरू जेबे पनि पागलहरूको काम चाहिँ बलिए हुन्छ, राम्रै हुन्छ। मोल पनि अरूका भन्दा सस्तै हुन्छन्। ऊ त्यो तरुणी कोही रहेछ, समीबोट मुनि। सबैकी आमा हुन् आमा। तमासेहरू गल्ल हाँस्छन्। मार्थालाई स्थिति बोध हुन्छ। तिनी चौतारीबाट केही कदम पर हट्छिन्। त्यहाँ मैचाङ र अरू दुईजना पुत्रहरू खाना पकाउने काममा हुन्छन्। बिन्दु पनि चुलो छेउ आगो ताप्दै बसिरहेकी हुन्छ। भोकाउनु भयो आदिमाता? म दुध तताउँदैछु, मैचाङ सोध्छे। होइन, भोक लागेको छैन। मार्था मैचाङसित टाँसिएर बस्छन्। त्यहाँ हेर न, मानिसहरू तमासा देखाउन आए जस्तो पो भयो। आदिमाता, काम नपाएका मानिसहरू तमासा हेर्छन्, हामीलाई के को सरोकार? सरोकार त भइहाल्छ नि मान्छेको समाजमा बसेपछि। मार्था कुरा नबढाइकन उठ्छिन्। पसल थापेको ठाउँमा जान्छन्। नाइकेको व्यस्तता समाप्त भइसकेको हुँदैन। समानान्तर पसलका बीचबाट सामानहरू अवलोकन गर्दै मधुर मुस्कान छर्दै तिनी हिँड्छिन्। तमासेहरूको ध्यान आफूमाथि केन्द्रित भएको कुरामा तिनलाई कुनै सन्देह हुँदैन। यस कुराले तिनको व्यवहार प्रभावित हुन्छ। एक नयाँ आत्मविश्वास पनि जन्मिन्छ। तिनी नायकीसित सानो सानो कुरा सोध्न र आवश्यकताभन्दा बढी मुस्कुराउन थाल्छन्। सामानहरू सजाएर बसेका पुत्रपुत्रीहरूसित कुरा गर्न पनि तिनी बिर्सदैनन्। तिनलाई आफ्नो व्यवहार अस्वाभाविक अनुभव हुन्छ, तर आवश्यक परेका समयमा आदिमातृत्व देखाउनु आफ्नो कर्तव्य हो भन्ने सम्झि आश्वस्त हुन्छ। मलाई प्रेम मन पर्यो, असल केटो रहेछ। पसलहरू अवलोकन गर्दा गर्दै तिनी मौका छोपी जमुनाको कानमा सुस्तरी खुस्कुलाउँछिन्। अनुहारै हेर्न मन लाग्दैन। जमुना बिस्तारी सुस्तरी बरबराउँछ र प्रेमलाई फुलुक्क हेर्दै जमिनमा थुक्छे। प्रेमको अनुहारमा पीडाको भाव, ओठमा क्षणिक मुस्कान नाच्छ। बिचरा कस्तो माया लाग्ने गरी हेरिरहेछ। मार्था प्रेमको पक्षबाट वकालत गर्न खोज्छिन्। खाली पछि लागिरहन्छ कुकुर जस्तो। जमुनाको अनुहारमा रिसले झन बढी फुल्न थाल्छ। ऊ प्रेमको पक्षबाट कुनै पनि कुरा सुन्न इन्कार गर्छे र घरिघरि जमिनमा थुकिरहन्छे। मार्थालाई कता कता आफ्नै प्रतिच्छाया प्रतिबिम्बित देखे जस्तो लाग्छ। आदिमाताको निरपेक्ष दृष्टिले हेर्दा नारी सुलभ अज्ञानताको पर्दाफाश भए जस्तो अनुभव हुन्छ। सम्झाउने वृद्धा प्रयास नगरिकन मार्था करुण दृष्टिले जमुनलाई हेर्छिन् अनि चौतारीतिर लाग्छिन्। मैचाङ चुलोमा राम्ररी आगो फुकिराखेर चौतारीतिर आउँछे। के के भयो मार्ता सोच्छिन्। आदिमाता, कार्तिकको कुर्नीहरू प्रेमका लागि जन्मिँदैनन्, किन वचन खेर फाल्ने काम गर्नुहुन्छ, के कुरा गरे कि यस्तो, मार्ता हफार्छिन्। मैचाङ गनगनाउँदै चुलोतिर लाग्छे, बिहानभरि रमिता हुन्छ। यसपालि पनि पागलहरू मालसामान बेच्न आएका छन् भन्ने अल्ला दावानाल झैँ बजारभरि फैलिन्छ। पोखरा बजारका छेउछाउका गाउँहरूमा पनि यो खबर एक कान दुई कान गर्दै पुग्छ। बजारियाहरू र गाउँलेहरू उल्टेर रमिता हेर्न आइपुग्छन्। चिया पसलहरू र चुरेटाहरू चौतारीबाट हटेपछि अरू मानिस त्यहाँ चढ्छन्। चौतारीमा भिड र हाँसो अनियन्त्रित हुन्छ। पागलहरूका गुरु कता छन् देखिन्न नि, पोहोर साल त आएका थिए, एकजना रमितले गोक्रेश्वरमा जिज्ञासा प्रकट गर्छ। गुरुका ठाउँमा गुरुआमा देखेन, खै कहाँ खै हेर ऊ त्यहाँ, बुजुर्ग पल्टिरहेको अर्को रमिते चोर औँलाले मार्थालाई औँलाले लेग्रो तान्छ। कति राम्री निगाठे, रमितेहरू हलल्ला हाँस्छन्। मार्था देव्री आँखाको कुनाबाट भिडलाई शत्रुतापूर्वक हेर्छिन् र मनमनै भूतभुतिन्छन्। सम्भवतः नायकी तिनको मनोव्यथा बुझ्छ। ऊ भिडमाथि निरपेक्ष दृष्टि फ्याँक्दै तिनी सामु फौजी शैलीमा उभिन आइपुग्छ। आदिमाता, असुविधाजनक स्थितिहरू सहन हामी अभ्यस्त छौँ, तर हजुरलाई पुत्र म पनि अभ्यस्त हुँदैछु, तर के हामी अन्याय सहिरहेका त छैनौँ? मानिसहरू पागल भनेर उपहास गरिरहेका छन्। आदिमाता, ती उपहास गर्नेहरूसित झैझगडा गरेर हामी आफूलाई पागल होइनौँ भनी साबित गर्न सक्दैनौँ। ठिक भन्यो पुत्र, मार्था मुसुक हाँस्छिन् र धेरै हदसम्म तनावमुक्त हुन्छन्। नायकी काममा फर्किन्छ। बिहान सकेपछि तमासेहरूको भिड छाँटिन्छ। मानिसहरू जताततैबाट ओहिरिएर आउँछन् र उत्सुकतावश पागलहरूलाई हेर्छन्, फर्किन्छन्। सामान बेच्न आउनेहरू आइसकेका हुन्छन्। सामान खरिद गर्न आउनेहरू पनि आइरहेका हुन्छन्। मुख्य हाट बजार टोडीखेलको मध्यभागमा बस्छ। दसैँको आवश्यकता बमोजिम बसेको यस हाट बजारमा ग्रामीण र अर्धग्रामीण हल्लाबाजी मोलमोलाइ र अनुशासन हुन्छ। बतासे चौतारीबाट टोडीखेलको डिलैडिल विस्तारित भेडाचाङ्राको बजारमा एक बेग्लै प्रकारको आकर्षण र जीवन्तता देखिन्छ। ग्रामीण अर्धग्रामीण सहरियाहरू धेरै बेरसम्म आँखाडु लाएपछि मन परेको भेडा वा च्याङ्ग्रालाई प्रत्येक कोडबाट हेरेर त्यसको लक्षण विचार गरेपछि हातले गर्दनदेखि पुच्छरसम्म छामेर उचालेर मासुको गुण र तौलको अनुमान लगाएपछि विक्रेता इष्टसित त्यसको मोल सोध्छन्। मोलमोलाईमा निकै ठूलो हल्ला र गडबड हुन्छ। भेडाचाङ्रा किन्न नसक्ने मानिसहरूको लागि यो क्रय विक्रयको कसरत रोमाञ्चकारी र दर्शनीय हुन्छ। ती छेउछाउमा उभिएर हेरेर सुनेर आनन्द लिन्छन्। भेडाचाङ्राका मालिक थकाली वा भोटेहरू जो धवलागिरी निलगिरी हिमालय पर्वत छेउछाउका बासिन्दा हुन्छन् र तदनुरूप तिनीहरूको वेशभूषा बोलीचाली हुन्छ। उनीहरूसित मोलतोल गर्दा मानिसहरू इष्ट भनी मान गर्छन् र इष्टले उदारतापूर्वक मोल घटाएन भने कस्तो गु रहेछ भनी आक्षेप पनि लाउँछन्। आफ्नो समूहबाट जबरजस्ती छुटाएर लगिने च्याङ्रा र भेडाहरू घाँटीमा डोरी लाएर तानिँदा भ्या भ्या गर्दै खुट्टा चलाएर हिँड्न इन्कार गर्दै वा बाटैमा थुचुक्क बस्दै तमासा देखाउँछन्। त्यसैले दसैँ बजारमा कुनै करुणा उत्पादन गर्दैन। भेडाचाङ्राको जातै यस्तो, मानिसहरू टिप्पणी गर्छन् र मुडे बल लाएर भेडाचाङ्रा घिच्याउँछन्। मध्याहमा घाम चर्किन्छ। टुडीखेल तिल राख्ने ठाउँ पनि बाँकी छैन भने जे गरी मानिसहरूले भरिन्छ। त्यहाँ धुलो छारोको कुहिरो लाग्छ। हट हट बाटो छोडा छोडा भन्दै भेडाचाङ्रा घिच्याउने मानिसहरूले चर्को स्वरले सबभन्दा बढी रोमाञ्च उत्पन्न गर्छ। मार्था समी बोटमुनि बसेर वा उभिएर दिन काट्छिन्। खुवाउने पकाउने काम सकिएपछि मैचाङ तिनको साथ दिन आउँछ। नायके पनि साथ दिन आउँछ जान्छ। पुत्र, व्यापार कस्तो भइरहेछ? आदिमाता, गत वर्षभन्दा यसपालि सामानहरू राम्ररी बिकिरहेका छन्। यो सब मेरा पुत्र पुत्रीहरूको कार्यकुशलताको परिणाम हो। म साह्रै हर्षित छु। मार्ता साँच्चै नै हर्षित हुन्छन्। धुलो छारो घाम र कोलाहलका बीच समय बितेको तिनलाई पत्तो हुँदैन। एकैचोटि घडी हेर्दा चार बज्दै गरेको हुन्छ। अब एक घन्टा जतिमा फर्किनुपर्छ, नत्र अबेर हुन्छ। मैचाङ स्वानुभावका आधारमा जानकारी दिन्छे। मलाई त भोक पो लाग्न थाल्यो, म खाजा ल्याउँछु। मैचाङ उठ्छे। ठिक यही बेला बिन्दु भुकेको स्वर मार्थाको कानमा पर्छ। बिन्दुको यो भुकाई सामान्य हुँदैन, त्यसैले मार्थासहित मैचाङको ध्यान पनि केन्द्रित हुन्छ। के भएछ त्यहाँ, कुनै के भएछ? बिन्दुले झम्पिराखेकी छ एकजना मान्छेलाई। जानकारी दिएर मैचाङ त्यति दगुर्छे। बस्तीवालाहरूको समानान्तर पसलको मुखैमा मानिसहरू दगुरा दगुर गरिरहेका छन्। चार पाँचजना गाउँले किसिमका मानिसहरू मिलेर नायकेलाई हातपात गरिरहेका हुन्छन्। बिन्दु आलोपालो सबैलाई झम्टिरहेकी हुन्छ। हृष्टपुष्ट बलियो नायके हात हाल्ने ती गाउँलेहरूलाई हात जोडी जोडी सम्झाउने असफल प्रयास गरिरहेको हुन्छ। बिन्दु बिन्दु नझम्टी नाइकी बिन्दुलाई पनि सम्झाउने प्रयास गर्छ। बिन्दु कुरा सुन्छे, रोकिन्छे। गाउँले रूपाखुरा सुर्काउँदै फेरि नाइकीमाथि खनिन्छन्। बिन्दु फेरि झम्टिन थाल्छ। बस्तीका अन्य पुत्रहरू जो विनयपूर्वक छेउमा उभिरहेका हुन्छन् अघि सरेर ती गाउँलेहरूलाई समात्छन्। हेर्दा हेर्दै तमासेहरूको ठूलो भिड त्यहाँ जम्मा हुन्छ। हेर्नुहोस्, तपाईँहरू समीमित हुनुहोस्, तपाईँहरूसित हाम्रो कुनै वैरभावना छैन। नाइकी विनयपूर्वक हात जोडिरहन्छ। जान्दैनौँ हामी यस्ता कुरा, बौलाहरू, पागलहरू। के भयो, पागलहरूले के गरे? मन परिभाव गरे, मन परि कस्तो मन परिभाव? एक गाउँले के को मन परिभाव? मान्द्रोको। हामी चाहिने मान्द्रो बेच्न आएका यी पागलहरू मन परि भाव घटाएर बेच्दा रहेछन्। यसरी भाव बिगार्न पाइन्छ? खरिद अनुसारको बिक्री होला बिचराहरू। अँ, त्यसो भनेर कहाँ हुन्छ? चलन चल्तीको भाव घटाएर चाहिँ जो मन परि गर्न पाइन्न। बाजेका मान्द्रा बिकेनन् कि कसो? भिडमा हाँसोको फोरा छुट्छ। अत्यन्त चिन्तित, व्यथित र भयभीत भएकी मार्था भिडको पसलतिर ठिङ्ग उभिरहन्छन्। भिड पन्छाएर अघि बढ्ने आँट तिनीसित हुँदैन। जमुना रुन्ची मुख पारेर तिनीसम्म आउँछ। जमुना के भइराखेको छ, मैले त कुरै बुझ्न सकिनँ। आदिमाता, हाम्रो बिक्री भएको खप्न नसकेर ती मान्छेहरू डहाले। जमुना बोल्दा बोल्दै अड्केर रुन थाल्छ। मार्था उसलाई समातेर छातीमा टाँस्छिन्। मानिसहरूको ध्यान आकर्षित हुन्छ। अगल बगलमा उभिरहेका पुत्रहरूको सहयोग लिई मार्था भिडमा बाटो बनाउँछिन् र झगडा भएको ठाउँमा पुग्छिन्। हेर्नुहोस् बन्धुहरू, तपाईँहरूको माल सामानको मोल वा बजार भाव हामीलाई थाहा छैन। बजार भावमा एकरूपता छ जस्तो हामीलाई लाग्दैन। सुपथ मोलमा सामान बेचेर हामीले कसै शोषण गरेका छैनौँ। नाइकी कति पनि विचलित नभइकन सम्झाउने प्रयास गरिरहेको हुन्छ। त्यसै भाव बिगार्न पाइन्छ? तँलाई असत्य हावा फुस्केको बौला मान्द्रो विक्रेता बाजे उफ्रिन्छ पाखुरा सुर्काउँदै। अरू गाउँलेहरू होमा हो मिलाउँदै थपडी बजाउन थाल्छन्। यी भाव बेसा बिगार्ने पागलहरूलाई खेद्नुपर्छ यहाँबाट। हो, खेद्नुपर्छ, खेद्नुपर्छ। गाउँलेहरू एकमत हुन्छन्। अरू गाउँलेहरू र सहरियाहरू जो यस कुरासित सहमत हुँदैनन् चुप लागेर तमासा हेरिरहन्छन्। तपाईँहरूले हामीलाई खेद्नु पर्दैन। अघिदेखि डराइरहेकी मार्था जमुनालाई छोडेर अन्तप्रेरणावश एकजुट भएका गाउँलेहरूतिर लम्किन्छन्। हामी आफै फर्केर जानेछौँ। हामी गएपछि नबिकेका सामानहरू बेच्ने काममा ध्यान दिनुहोला। हाम्रा अधिकांश सामान बिक्री भइसकेका छन्। मार्थाको यस वचनले जादुको काम गर्छ। झगडालु गाउँलेहरूसहित सब पुत्र पुत्रीहरू अकमक्क पर्छन्। भिड तिनको रूपराशि र गर्भोक्तिले दङ्गदास परिरहन्छ। पुत्र फर्किने तयारी गर, मार्था नाइकालाई हराउँछिन्। हस आदिमाता, नाइकी तिनको अगाडि अत्यन्त श्रद्धापूर्वक शिर झुकाउँछ। अन्य पुत्रपुत्रीहरू पनि सविनय आज्ञापालन गर्दै फर्कने तयारीमा लाग्छन्। मानिसहरू छक्क परिरहन्छन्। तपाईँहरूमध्ये धेरैजनाले हामीले बनाएका सामानहरू खरिद गरेर सहयोग गर्नुभयो। यसका लागि म त सबैलाई धन्यवाद दिन्छु। कृपया हामीलाई बाटो दिनुहोला। मार्था भिडलाई सम्बोधन गर्छिन् र थाहै नपाइकन मुसुक्क हाँस्छिन्। भिड मन्त्रमुग्ध हुन्छ, बिस्तारै यताउति लाग्छ, बाटो खुल्ला हुन्छ। अर्को वर्ष पागलहरू यहाँ आयो भने गाई खाने मान्द्रो विक्रेताबाजी अझै जङ्गिरहन्छ। अन्य गाउँलेहरू उसलाई तानेरेखातिर लान्छन्। भिड गलल हाँस्छ। करिब 5 मिनटभित्र फर्किने तयारी पूर्ण हुन्छ। नाइकेको नेतृत्वमा सबै पुत्रपुत्रीहरू रहलपहल सामानहरू बोकेर अनुशासित ढङ्गले आज्ञाको प्रतीक्षा गर्छन्। कुनै सामान छुटेको त छैन? छैन आदिमाता, सबै एक स्वरमा बोल्छन्। त्यसो भए जाउँ त, मार्था अघि लाग्छिन्। बिन्दु, नाइके र पुत्रपुत्रीहरू भिड नगरिकन पछि लाग्छन्। त्यतिखेर टोडीखेलको सबै कार्य व्यापार ठप्प हुन्छ। भोलिपल्ट बिहान 9 बजे मार्थाको आँखा खुल्छ। केही थकाई मेटिए पनि केही थकाई मेटिएको हुँदैन। सर्वाङ्ग विशेष गरी हातखुट्टाका जोर्नीहरू दुखिरहेका हुन्छन्। तर त्यसभन्दा बढी पेटमा हुरहुर्ती भोकको आगो बलिरहेको हुन्छ। उफ, भयङ्कर भोक र थकाईको सम्मिश्रित अभिव्यक्ति मुखबाट निस्कन्छ। तिनी बेमनले उठेर बस्छिन्। ओछ्यान छोड्न तिनलाई पटक्कै मन लाग्दैन। पुत्री, आदिमाता जागा हुनुभयो होला, जाऊ हेर। बैठक कोठामा प्रशान्त बोलेको सुनिन्छ। मार्था हतार हतार लुगा लगाई केशराशिको व्यवस्थामा ध्यान दिन्छन्। मैचाङ तिनलाई हेर्न कोठामा पस्छे। प्रशान्त हो? मार्था सोध्छिन्। बिहानदेखि आदि गुरु पर्खिराख्नु भएको छ। मैचाङ टाउको हल्लाउँदै जवाफ दिन्छे। बिहानदेखि याने? मार्था निश्चयात्मक कुरा जान्न खोज्छे। प्रवचन समयदेखि उहाँ यहीँ हुनुहुन्छ। मैचाङ तिनको अभिप्राय बुझेर जानकारी दिन्छे। मोरी उठाउनु पर्दैन, मार्थाको मनको खुसी अभिव्यक्त हुन्छ। जा, यहीँ बोलाएको छ भन्, उठ्नै मन लागेको छैन अनि बेसरी भोक लागेको छ। कुनै के बुझेर मैचाङ खेती त्यहाँ हाँस्छे, मुख थुन्छेर बाहिरिन्छे। मार्था मुठी कसेर दुवै हात तन्काउँछिन्। तिनलाई थकाइ मिठो लाग्छ। प्रशान्त कोठामा आउँछ, टाढैबाट हात जोडेर प्रणाम गर्छ। मार्था एकछिनसम्म ट्वाल्न पर्छिन्। यहाँ आउन बस, मार्था अनुरागपूर्वक बोलाउँछिन्। प्रशान्त आज्ञा पालन गर्दै ओछ्यानमा बस्छ। आदिमाता, प्रशान्त बोल्न खोज्छ। मलाई तिम्रो दुईटा बानी मन पर्दैन प्रशान्त, मार्था बिचैमा कुरा काट्छिन्। कुन दुईटा बानी आदिमाता? मैले तिमीलाई पहिले पनि भनिसकेको छु, म तिम्रो औपचारिकता सहन सक्दिनँ। म पुत्रपुत्रीहरूकी आदिमाता हुँ। मलाई यो कुरा प्रिय र स्वीकार्य लाग्न थालेको छ। तर म तिम्रो माता होइन, त्यसैले घरिघरि आदिमाता नभन। मलाई तिम्रो यो बानी मन पर्दैन। अर्को कुरा, जब तिमी प्रणाम गर्छौ टाउको झुकाएर, म स्वीकार्य गर्न सक्दिनँ। म तिम्रो साथी हुँ, दुःख दिने साथी, त्यसैले मलाई सजाय देऊ, म सहन्छु। तर ढुङ्गाकी देवी सम्झेर पूजा गरेको म सहन सक्दिनँ।
मोहे मारे नजरिया
भन्नु सुख हाँस्छ। मार्थाले कुराको भूमिका बाँध्दा नबाँध्दै वास्तविक कुरा बुझ्ने बानी उसलाई परिसकेको हुन्छ। आदिमातालाई प्रणाम गर्ने अधिकारबाट वञ्चित गरिएँ भने मैले आफ्नो अस्तित्वमाथि र अस्तित्वहरूको अस्तित्वमाथि पुनरावलोकन गर्नुपर्नेछ। प्रशान्त खोला दिल्ली मुचुमुचु हाँस्दै कुरा गर्छ र मलाई सन्देह छैन, सत्य त्यही हुनेछ जुन अहिले छ। तिमी मलाई आदर सम्मानको अस्त्रले प्रहार गरिरहेका छौ, मलाई सधैँ पीडा भइरहन्छ। आदिमाता मेरो हार्दिक शुभेच्छा छ, बिना घाउको पीडा कसैलाई पनि नहोस्। प्रशान्त हाँस्छ, मार्था घुर्की देखाएर भित्रतिर ढल्कन्छिन्। पुत्री, प्रशान्त ढोकामा हेर्दै स्वर्कै चढाउँछ, मैचाङ ढोकामा देखा पर्छे। खै आदिमातालाई खुवाउनु पिलाउनु पर्दैन पुत्री। हजुर, म लिएर आउँछु। मैचाङ हडबडाउँदै दगुर्छे, म केही खान्न, जाऊ तिमी पनि। मार्था आफ्नै इच्छा विरुद्ध आँखा चिम्लन्छिन्। मनमा एक अज्ञात उल्लासको भावना हुन्छ जसले गर्दा घुर्की ठाउँमा परे जस्तो पटक्कै लाग्दैन। एकैछिनमा मैचाङ एक मग तातो दुध लिए आउँछे। आदिमाता उठ्नुहोस्, म केही खान लैजा। उठ्नुहोस् न, कहाँको रिस कहाँ पोख्नुहुन्छ। मैचाङ प्याच्चै बोल्छे अनि आफै आत्तिन्छे। मार्था उतानु परेर खाउँला चाहिँ आँखाले उसलाई घुर्छिन्। आफ्नो गल्ती अनुभव गरी खुम्चिरहेको पुत्रीलाई हेर्दा हेर्दै तिनलाई दया लाग्छ। मुखसुख च्यातिदिन्छु अनि खान्छे। खैले तिनको बोली नरम र प्रेमयुक्त हुन्छ, यद्यपि अनुहारको भावभङ्गीमा घोर्कीका अवशेषहरू बाँकी रहन्छन्। मैचाङ दुधको मग तिनको हातमा दिन्छे अनि आधुगुरीसित लाज मानेर भाग्छे। पुत्रीसित हेलमेर खुब बढे जस्तो छ। प्रशान्त कुराको सिलसिला जोड्न खोज्छ। मार्था अवशिष्ट घुर्कीलाई सकभर सम्हाल्दै चुपचाप दुध पिइरहन्छन्। आदिमाता, म हार्दिक प्रसन्नता र आभार प्रकट गर्न यहाँ उपस्थित भएको हुँ, कृपया स्वीकार गर्नुहोला। केही समयको मौनतापछि प्रशान्त खास कुरा गर्छ र साँच्चै नै प्रसन्न देखा पर्छ। के का लागि आभार र प्रसन्नता? मार्था बाफी र दुध पिउँदै आँखा उचाल्छिन्। हिजो पोखरामा जुन दुर्घटना भयो र आदिमातालाई जुन महान भूमिका खेल्नुभयो त्यो अभिनन्दनीय र स्तुत्य छ। म सम्पूर्ण बस्तीका तर्फबाट साकार आदिमातालाई नमस्कार गर्छु। कि यही कुरा भन्न बिहानदेखि पर्खेर बसेको कामधाम सबै छोडेर? मार्था रिसाउन प्रयत्नशील हुन्छन्। हो आदिमाता, प्रशान्त दिनको सक्कली वा नक्कली रिसलाई प्रेमपूर्वक दमन गर्छ। म सबै काम छोडेर यहाँ उपस्थित छु आभार प्रकट गर्न। किन नि? मार्था चर्किन्छिन्। किनभने यो नै सबैभन्दा महत्त्वपूर्ण कार्य हो, प्रशान्त आफूलाई स्पष्ट गर्छ। मार्था अरू केही नबोलिकन दुधको प्याला रित्ताउँछिन्। भावुक भए ओछ्यानमा ढल्किन्छन्। अब म बिदा चाहन्छु। प्रशान्त उठ्छ। मार्था अर्धभावुक मनस्थिति बोकेर एकछिनसम्म टोलाइरहन्छन्। प्रशान्त ढोकातिर पाइला बढाउँछ। प्रशान्त, साँझ फकमा भेट्न चाहन्छु। कुनै विशेष कुरा छ कि आदिमाता? ऊ रोकिन्छ। तिमीसित भेट्न विशेष कुरा हुनै पर्छ र? तिमीलाई फेरि रिस उठ्न थाल्छ तर ऊ मौका दिँदैन। हुन्छ, म आउनेछु। ऊ जान्छ। त्यस दिन दिनभर मार्थाको दिनचर्या खुबै व्यस्त हुन्छ। आलोपालो गरी बस्तीका तमाम बासिन्दाहरू आभार प्रकट गर्न आइरहन्छन्। मार्था स्वाभाविक अव्यवस्थतापूर्वक पुत्र पुत्रीहरूको हार्दिक आभार स्वीकार गर्दै जान्छन्। संस्थागत रूपमा आदि शिक्षणशाला, आदि आरोग्यशाला, आदि श्रमशाला र पुत्र पुत्री संघका तर्फबाट प्रतिनिधिहरू आउँछन्। यो चौतर्फी अभिनन्दनले मार्था भावुक हुन्छन्। आदि शिक्षणशालाका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै तिनी भन्छन्, पुत्र पुत्रीहरू, म निश्चय पनि तिमीहरूकी आदिमाता हुँ, तर आदिगुरूद्वारा प्रतिपादित शिक्षाको आलोकबाट म वञ्चित नै छु। आदिमातालाई पनि शिक्षा लाभ होस् भनी कामना गर। आदि श्रमशालाका प्रतिनिधिहरूलाई तिनी भन्छन्, यो सबै तिमीहरूको सहनशीलता र आत्मानुशासनको परिणाम हो। दुनियाँ मेरो अभिनन्दन गर्छन्, तर मेरा प्रिय पुत्री पुत्रीहरू, म तिमीहरूको हृदयदेखि नै अभिनन्दन गर्दछु। आदिमाताको कुरा सुनेर सबैका आँखा भरिन्छन्। आदि आरोग्यशालाका प्रतिनिधिहरूका सामु तिनी केही लज्जित हुन्छन् र भन्छन्, पुत्र पुत्रीहरू, म माता हुँ तर एक कमजोर नारी पनि हुँ भन्ने कुरा तिमीहरू सबैलाई थाहा छ। म यस बस्तीमा आएदेखि नै महारोगसँग सङ्घर्ष गरिरहेका पुत्र पुत्रीहरूलाई भेट्न चाहन्थेँ, शुभ आशीर्वाद प्रदान गर्न चाहन्थेँ, तर महारोगको नाम सुन्नासाथ भयभीत हुनु नारीले के नै गर्न सक्छ र? म ती सबै पुत्र पुत्रीहरूसित अत्यन्त क्षमा प्रार्थी छु, जसको आदिमाता हुन म स्वयं आफ्नो दृष्टिमा पनि अयोग्य साबित भएको छु। तिनको यस स्वीकारोक्तिले डाक्टर आनन्दसहित सबैलाई हार्दिक सन्तोष प्रदान गर्छ। पुत्र पुत्री सँगसित धेरै समयसम्म बढी अन्तरङ्ग किसिमले कुराकानी हुन्छ। सुरुमा औपचारिक आभार प्रकट गराइ नै हुन्छ, जसको प्रत्युत्तरमा तिनी भन्छन्, पुत्र पुत्रीहरूको कल्याण कामना नै माताहरूको धर्म हो, त्यसैले कृतज्ञता ज्ञापन गरेर मलाई लज्जित नतुल्याऊ। आदिमाता, एक पुत्र केही सोध्न खोज्छ तर हिस्किचाउँछ, भन पुत्र, के कुरा सोध्न चाहन्छौ? आदिमाता, हामी पुत्र पुत्रीहरू आदिगुरु र हजुरको पूर्वजन्म कथा जान्न इच्छुक छौँ, ताकि त्यस महान संगठनलाई इतिहासबद्ध गर्न सकौं। आदिगुरु स्वयंले यो कुरा भनिसक्नु भएको होला। आदिमाता, उहाँले सविस्तार कहिले पनि भन्नुभएन, चोटकरीमा केही संकेतहरू दिनुभयो उहाँले, जसअनुसार आदिमाताको निराकार बिम्बलाई आत्मसात गर्ने प्रयासमा लाग्यौं हामी। जब साकार आदिमाताको आगमन भयो तब हामी सबै परिवर्तित भयौं, निराकारसित हाम्रो नाता टुट्यो। त्यसै बेलादेखि नै हामी आदिमाताको मुखारविन्दबाट पूर्वजन्म कथा श्रवण गर्न अभिलाषी थियौं। मार्ता भन्छिन्, पुत्रपुत्रीहरू तिमीहरूले पूर्वजन्म कथा सुन्यौ भने मलाई घृणा गर्न थाल्नेछौ, छिछिएर दुरदुर गर्न थाल्नेछौ। आदिमाता, जसलाई हाम्रो आदिगुरु प्रणाम गर्नुहुन्छ, ती महान्त मातालाई हामी अनादर गरौं, यो हाम्रो जीवनमा कुनै पनि सम्भावनाको गणित अनुसार सम्भव छैन। मार्ता एकछिनसम्म विचारमग्न हुन्छन्। तिनलाई लाग्छ पुत्रपुत्रीहरूलाई जीवनका सत्य कुरा सुनाएर मन हलुका पार्ने अवसर यही हो। यदि पुत्रपुत्रीहरूलाई पूर्वजन्म कथा सुनाउन पनि सकिँदैन भने जीवनमा अरू के नै गर्न सकिन्छ? मैले आफ्नो कमजोरी, आस्था र विश्वासको ओकालत माया गर्ने पुत्रपुत्रीहरू सामु नगरे कसको अगाडि गर्ने? सायद यिनीहरू मलाई हार्दिक सहयोग गर्ला। पुत्रपुत्रीहरू, आदिगुरूद्वारा यो बस्ती सत्य सन्धानका लागि स्थापना भएको भन्ने कुरा सबैलाई थाहा छ। पूर्वजन्मका एक दिन मानवीय सत्यको खोज गर्दै तिमीहरूको आदिगुरू घरबाट निस्केको थियो। आफ्ना बाबामा, दाई भाइ, दिदी बहिनी सबैलाई रुवाएर त्यसबेला तिमीहरूको आदिगुरू अत्यन्त दुःखी थियो, अत्यन्त पीडित थियो, र यसको एकमात्र कारण म थिएँ। हामीले स्कूलदेखि विश्वविद्यालयसम्म सँगसँगै अध्ययन गर्यौं। तिमीहरूको आदिगुरू स्कूलले जीवनदेखि नै प्रतिभाशाली र अत्यन्त कुशाग्र बुद्धि थियो, तडक भडक मन नपराउने भावुक व्यक्ति थियो र युवतीहरूसित व्यवहार गर्नुपर्दा सङ्कोच मान्ने गर्थ्यो। मलाई लाग्छ तिमीहरूको आदिगुरू युवतीहरूभन्दा बढी लज्जाशील थियो। स्कूलको अध्ययन समाप्त भएपछि हामी कलेजमा पुग्यौं र त्यसपछि उच्च शिक्षा हासिल गर्न विश्वविद्यालय। म पहिलेदेखि नै एक सामान्य कोटीकी विद्यार्थी थिएँ, तर तिमीहरूको आदिगुरूको श्रेणी जहिले पनि विशिष्ट थियो। ऊ कति कुरामा शिक्षकहरूभन्दा पनि बढी जान्ने सुन्ने थियो, त्यसैले प्राध्यापकहरू उसलाई अत्यन्त आदर दृष्टिले हेर्थे। पुत्रपुत्रीहरू, तिमीहरूको आदिगुरूले स्कूलमा पढ्दादेखि नै मलाई प्रेम गर्थ्यो भन्ने मलाई थाहा थिएन। त्यस किशोरावस्थामा तिमीहरूको आदिगुरूले कटुला हिँडेको सम्झन्छु, फुटबल खेलेको सम्झन्छु, भलिबल खेलेको सम्झन्छु, दौडका विभिन्न प्रतियोगिताहरूमा भाग लिएको सम्झन्छु। त्यसबेला ऊ मोटो घाटो, हृष्टपुष्ट, ठिटो थियो। म फ्रक लाएर हिँड्थेँ र सारी कसरी रहनुपर्छ भन्ने कुरा पनि जान्दिन थिए। स्कूलमा पढ्दादेखि नै ऊ मलाई प्रेम गर्थ्यो, तर केही भन्दैनथ्यो, केही कुरा गर्दैनथ्यो, ऊ अन्तर्मुखी थियो। पछि उसले मलाई भन्यो कि स्कूलको अन्तिम परीक्षाफल प्रकाशित भएको दिन एक मित्रको मुखबाट पहिलोपल्ट उसले मेरो नाम थाहा पाएको थियो। यसभन्दा अगाडि वर्ष दिनसम्म सँगसँगै पढ्दा पनि उसले मेरो नाम थाहा पाउने प्रयास गरेन, जबकि ऊ मलाई पहिलो नजरदेखि नै प्रेम गर्थ्यो। तिमीहरूको आदिगुरूको प्रेम किशोरावस्थादेखि सुरु भएको थियो, जब हामी दुवै अवयस्क थियौँ। पुत्रपुत्रीहरू, किशोरावस्थाको प्रेम अत्यन्त कोमल हुन्छ, भावुक हुन्छ, समर्पणयुक्त हुन्छ, त्यहाँ निश्चलता र पवित्रता मान मात्र हुन्छ। तिमीहरूको आदिगुरूको प्रेम यस्तै थियो। कलेजमा अध्ययन गर्दा पनि तिमीहरूको आदिगुरूले आफ्नो प्रेमलाई अभिव्यक्त गरेन। सत्य कुरा त यो हो कि ऊ मलाई प्रेम गर्थ्यो र मबाट पलायन गर्थ्यो। उसको अन्तर्मुखी स्वभावले गर्दा स्कूलदेखि विश्वविद्यालयसम्म हामी शारीरिक रूपले नजिकिएनौँ कहिले पनि। सायद ऊ यसलाई आवश्यक मान्दैनथ्यो। जब विश्वविद्यालयमा पहिलोपल्ट उसले मलाई लिखित प्रेम निवेदन गर्यो, मैले स्वीकार गरिनँ। ऊ असल थियो, तर मेरो इच्छानुरूपको व्यक्ति थिएन। म जस्तो सुन्दर जीवनसाथीको परिकल्पना गर्थेँ, त्यस व्यक्तित्वसित तिमीहरूको आदिगुरूको व्यक्तित्व मिल्न सकेन। ऊ मेरो सपनाको राजकुमार हुन सकेन, त्यसैले मैले पूर्ण रूपले उपेक्षा गरेँ। मेरो यो घोर उपेक्षा उसलाई सह्य भएन। उसको दृष्टिमा प्रेम नै सपथोक थियो। सबै कुरालाई तृण समान सम्झेर ऊ प्रेमलाई नै धन सम्झन्थ्यो। प्रेम गर्नु नै आफ्नो चारित्रिक विशेषता मान्दथ्यो। जब मैले उसको प्रेमको उपहासजनक ढङ्गले उपेक्षा गरेँ, ऊ धनमानबाट कंगालमा परिणत भयो। उसले आफ्नो जीवनको आराध्य, लक्ष्य, मूल्य सबै कुरा गुमायो। ऊ दुःख र पीडाको प्रतिमूर्ति भई विश्वविद्यालय आउँथ्यो, जान्थ्यो। पढाइमा उसले रुचि हराइसकेको थियो। एक दिन ऊ विश्वविद्यालय आएन, अर्को दिन पनि आएन, अर्को दिन पनि आएन। चौथो दिन विश्वविद्यालयमा एउटा सनसनीयुक्त समाचार आयो। उसले सधैँका लागि गृहत्याग गर्यो। बाबा आमाहरूले रोक्ने प्रयास गरे, भाइ बहिनीहरूले रुँदै बाटो छेके, तर ऊ विचलित भएन। उसले भन्यो, म सत्यको खोज गर्न गृहत्याग गर्छु, म मानवताको कल्याणका लागि गृहत्याग गर्छु। बीसौं शताब्दीमा गौतम बुद्धको जस्तो महाविनिष्क्रमणदेखि धेरै मान्छेले विश्वास मानेनन्। विश्वविद्यालयका सहपाठी मित्रहरू अकमक्क परे, तर वास्तविकता घटित भइसकेको थियो। म पनि दुःखी भएँ। मलाई अत्यन्त पश्चाताप हुन थाल्यो। मलाई थाहा थियो उसको त्यस गृहत्यागको सम्बन्ध सिर्फ मसित छ, र एक दिन पश्चातापको अग्निमा जल्दै क्षमायाचना गर्ने एकमात्र अभिप्राय लिएर म यहाँ आइपुगेँ। तर यस बेलासम्म म स्वयं तिमीहरूको आदिगुरूलाई प्रेम गर्न थालिसकेको थिएँ। पहिलेका भ्रम र मोहहरू सब टुटिसकेका थिए। अहिले म उसलाई प्रेम गर्छु, जसरी ऊ पूर्वजन्ममा मलाई प्रेम गर्थ्यो। तिमीहरूको आदिगुरूलाई थाहा छ म उसलाई प्रेम गर्छु, तर ऊ स्वीकार गर्न चाहँदैन। ऊ भन्छ, गुरु र माताबीच प्रेम मिलन हुनु सम्भव छैन। म मान्दिनँ, म उसको अहम्वादी विचार मान्दिनँ, किनभने म प्रेममा विश्वास गर्छु। प्रेमभन्दा महान, प्रेमभन्दा पवित्र, प्रेमभन्दा सुन्दर र प्रेमभन्दा जीवनदायी केही पनि छैन। मान्छे अहम्बाट प्रेमतर्फ लाग्नुपर्छ, न कि प्रेमबाट अहमतर्फ। म यो कुरा तिमीहरूको गुरुलाई भनिरहन्छु। मलाई पक्का विश्वास छ, एक दिन ऊ मेरो कुरा अवश्य स्वीकार गर्नेछ।